और हम इंतजार कर रहे हैं, बहुत जल्दी पता चल जाएगा कि कोई और आइडेंटिफाई हुआ है या नहीं। तो ये है कि वहाँ पे लोग गए हैं जो जिनके पास पर्टिकुलर हैं और वो चेक कर रहे हैं, तो हम ये कंपाइल कर रहे हैं और फिर हम अपने वेबसाइट पर लगा देंगे इनको।
अच्छा,
तो वो अभी उस प्रोसेस में है।
और लापता होने की कितने लोगों की इत्तला है, कितने लोग लापता हैं जो पाकिस्तानी हैं?
बहुत कम, यानी तकरीबन जो मरीज और ये जो जिनका पता चला है वो कोई वापस आ गया है, कोई मरीज था, कोई किसी आइडेंटिफाई हो गया है, अब ये सब हम वर्कआउट कर रहे हैं। लेकिन ये है कि कोई इस तरह का नहीं होगा कि किसी का मेरा अंदाजा नहीं है कि कोई ज्यादा लोग या मिसिंग हो या ज्यादा लोगों का पता ना चले।
अच्छा, जरा हमारे साथ रहिएगा सिराज वहाब साहब, ये बताइए कि ये जो वाकया हुआ है इसकी वजह से हज के जो इंतजामात हैं वो किस तरह मुतासिर हुए हैं और किस हद तक मुतासिर हुए हैं?
देखिए, सिर्फ इस हद तक खाली मुतासर हुए, मैं नहीं समझता हूँ कि इसमें बहुत कोई बहुत ज्यादा मुतासर है। देखिए कि जब हादसा हुआ है मगरिब से पहले तो ईशा तक तो तमाम सारी चीजें बिल्कुल मामूल पर आ गई थी और ईशा में तवाफ जारी रहा। सिर्फ वो जो मोबाइल प्लेटफॉर्म जिसका जिक्र किया है, वो जो मोबाइल प्लेटफॉर्म जो जईफ लोगों के लिए और वो लोग जो व्हीलचेयर में होते हैं उनके लिए जो बनाया गया था आरबी तौर पर, वो है, वो जब कंस्ट्रक्शन मुकम्मल हो जाएगा तो हट जाएगा। तो वो जो आरबी प्लेटफॉर्म था उस पर जो है वो तवाफ जो है उन्होंने रोके हुए हैं, क्योंकि उसमें सेफ्टी कंसर्न था या सेफ्टी कमेटी का उसमें क्लियरेंस चाहिए था। तो सिर्फ उसके वो जो मोबाइल प्लेटफॉर्म है जिसपे जो लोग व्हीलचेयर में जो करते थे तवाफ, वो रुका हुआ है। लेकिन दूसरी हर तरफ जो है बिल्कुल अब क्लियरेंस एकदम क्लियर है, मामला तमाम सारी चीजें ओपन है। और ये जो टेलीविजन मक्का से आता है जो 24/7 बताते हैं, उसमें तो तमाम सारी दुनिया के लोग देख सकते हैं, बिल्कुल ठीक ठाक है, तमाम सारी चीजें नॉर्मल है। तो वो जो हज के अंदर किसी किस्म की कोई रुकावट या किसी किस्म का कोई ऑब्स्टेकल नजर नहीं आता। जो इंतजाम पहले तमाम सारी चीजें थी वो अपनी मुकम्मल हुई भी है, वो तमाम सारी चीजें इन प्लेस है। ये एक फ्रीक एक्सीडेंट था जिसकी वजह से तो एकदम अनप्रेसिडेंटेड किस्म की जो है हालात सामने आई हैं, लेकिन तमाम सारे दूसरे इंतजाम, वो मीना में हो या मुजदलिफा में हो या अरफात में हो या मेडिकल सर्विसेज हो या दूसरी जो है वो फूड सर्विसेज हो, तमाम सारी चीजें बिल्कुल मुकम्मल है। और सऊदी हुकाम ने तय खुन सबको दिलाया है कि बिल्कुल हज में किसी किस्म की कोई रुकावट नहीं आएगी और अपने मामूल पर तमाम सारी चीजें होंगी।
बहुत शुक्रिया सिराज वहाब साहब आपका, आपकी जहमत का। मंजूर हक साहब, ये फरमाइए कि जो इंसामात सऊदी हुकूमत इस वक्त कर रही है खासतौर पर पाकिस्तानियों के हवाले से, आप उनसे किस हद तक मुतमईन हैं जो वहाँ पर किए जा रहे हैं इस वाकये के बाद?
हम अस्पताल गए थे और हमारे लोग आज भी गए हैं वहाँ पे, हम उनके डॉक्टरों के साथ मैनेजमेंट के साथ भी मिले और हमने खुद भी देखा मरीजों को
जी।
तो मेरे साथ हज मिशन का जो हमारा मेडिकल टीम है उसका हेड भी था
जी।
तो सबकी ये राय थी कि यहाँ पे जो मरीज जख्मी है उनको जो इलाज मुआलजे की सहूलत है वो मुकम्मल तौर पर तसल्ली बख्श है और उसमें कोई ऐसी शिकायत की गुंजाइश नहीं है। और हमें उम्मीद है कि हमारे जो जख्मी हैं वो बहुत जल्द सेहतयाब हो जाएंगे।
अच्छा, आपको ये अंदाजा है कि पाकिस्तान से इस साल कितने आजमीन हज आ रहे हैं यहाँ पर इस फरीजों की अदायगी के लिए?
इस वक्त तक तो जो आज तक है वो कोई 1 लाख से ज्यादा आए हुए हैं।
अच्छा,
आजमीन हज।
अच्छा,
और मेरा अंदाजा है कि वो तकरीबन 1 लाख से ऊपर लोग हैं जो आखिर तक जो हज का वक्त शुरू होगा तो तक आ जाएंगे, लेकिन इस वक्त तक 1 लाख से ज्यादा लोग आ चुके हैं।
मंजूर हक साहब, बहुत शुक्रिया। हमारे साथ तो सरदार यूसुफ साहब हैं, पाकिस्तान के वफाकी वजीर मजहबी उमूर, हम उनसे गुफ्तगू करते हैं। सरदार साहब, सलाम अलैकुम।
वालेकुम सलाम, क्या हाल है जी?
बस अल्लाह का शुक्र है। ये बताइए सरदार साहब की जो इस वक्त सूरत हाल है, क्या आप मजीद पाकिस्तानी आजमीन हज भी अभी और जाएंगे सऊदी अरब, और ये जो वाकया हुआ है इसके पेश नज़र आपकी हुकूमत आपकी इंतजामिया क्या इकदाम कर रही है सिलसिले में मजीद बेहतर बनाने के लिए जो पाकिस्तानी वहाँ जा रहे हैं उनके हज को?
जी, इस साल तो हमारे अब थोड़े से आज ही रह गए, तकरीबन ज्यादातर चले गए हैं, और इस साल 1,43,368 आज ही हमारे जाएंगे टोटल पाकिस्तान से
जी।
اور تقریباً زیادہ پہنچ گئے ہیں، چند ہزار رہ گئے ہوں گے، وہ بھی دو تین دن میں انشاءاللہ چلے جائیں گے. اور جو یہ حرم شریف میں جو سانحہ پیش آیا اس پر بڑا افسوس ہوا ہے، اور پورے پاکستان کو بھی، پاکستانیوں کو بھی افسوس ہے، گورنمنٹ کو بھی افسوس ہے، پوری دنیا کو افسوس ہے. ظاہر ہے کہ یہ ایک اچانک واقعہ ہے جس میں بہت سارے حاجی شہید ہوئے، تقریباً 107 لوگ تو اس میں شہید ہوئے ہیں اور زخمی سینکڑوں ہوئے ہیں، اور اس میں پاکستانی بھی تھے.
جی
ہمارے جو پاکستانی ہیں وہ اس وقت تک جو ہمیں اطلاع ملی ہے وہ 7 لوگ جو ہیں وہ شہید ہوئے ہیں پاکستانی، اور تقریباً 6 مسنگ ہیں
جی،
ابھی ان کو پتہ نہیں چل سکا.
اچھا
جو زخمی تھے تقریباً وہ زیادہ تر ڈسچارج ہو چکے ہیں، اور ان میں 17 لوگ ابھی اسپتال میں ہیں.
اچھا پاکستانی حکام کا آپ لوگوں کا کوئی رابطہ ہے سعودی گورنمنٹ سے اس مسئلے کے اوپر؟ سفیر صاحب بھی میرے ساتھ ہیں لائن پر.
نہ ہمارا تو بالکل رابطہ ہے اس ٹائم سے، میرے ڈائریکٹ وہاں پر ہمارا جو حج ڈائریکٹریٹ ہے وہ ڈیگ ڈی جی ہے، ڈائریکٹر ہیں، اور آج کل تو ہماری منسٹری کے زیادہ تر لوگ وہاں گئے ہوئے ہیں، جو کہ سیزنل ڈیوٹی پر ہیں، اس میں جوائنٹ سیکرٹریز ہیں اور اس کے ساتھ باقی عملہ ہے، اور اسی طرح کونسل جنرل جو ہے جدہ میں آفتاب کھوکر صاحب ہیں، ان سے میرا رابطہ ہوتا رہتا ہے، اور آج بھی ہمارے جو ابو عاقب ڈی جی ہیں ان سے بھی رابطہ ہوا ابھی تقریباً 2.5 گھنٹے پہلے.
جی آپ کے سفیر بھی مکہ میں ہی ہیں اس وقت. جی آپ کے سفیر بھی مکہ میں ہی ہیں اس وقت لائن پر ہیں میرے ساتھ.
ہمارے جو سفیر ہیں اس دن پرائم منسٹر صاحب نے اسی دن ان کو کہا کہ آپ مکہ جائیں، اور وہ مکہ شریف پہنچ گئے ہیں، اور یہ سارے جو بلکہ ہمارے تو تقریباً منسٹری کے تقریباً 200 لوگ، اور باقی آج کل چونکہ ڈیوٹیوں پر سارے ہی وہاں پر پہنچ چکے ہیں، چند لوگ یہاں رہے. اچھا آخری جو فلائٹ جائے گی اس کو بھیج کر تو کام لوگ جائیں گے.
اچھا اب مجھے یہ بتائیے جی، اب میرا ایک سوال آپ سے یہ ہے کہ یہ جو واقعہ ہوا ہے اس کے پیش نظر آپ پاکستانیوں کے لیے وہاں پر کوئی ایکسٹرا اقدامات کریں گے ان کی حفاظت کے لیے، ان کے تحفظ کے لیے، ان کے آرام کے لیے؟
جی جی ان کا جو پاکستانی حاجی ان کے جو آرام کے لیے، تحفظ کے لیے سب کچھ گیا. ہمارے اپنے ہاسپٹل بھی ہے جس میں کہ ان کو فری علاج کیا جاتا ہے، اور اس کے ساتھ ہی جو زخمی لوگ ہیں ان کو بھی کمپنسیٹ کرتی ہے گورنمنٹ. ہماری پالیسی ہے، حج پالیسی بھی میں بھی یہ بات شامل ہے کہ جو زخمی ہو جاتے ہیں ان کو ہم کمپنسیٹ کرتے ہیں. جو خدا نخواستہ جس طرح ابھی شہید ہو گئے ہیں، جو فوت ہو جاتے ہیں تو ان کو بھی کمپنسیٹ کرتے ہیں. 5 لاکھ تک ہر حاجی جو اگر فوت ہو جاتا ہے تو اس کے لواحقین کو 5 لاکھ ہم پے کرتے ہیں
جی.
اور اسی طریقے سے جو زخمی ہوتے ہیں ان کی اس کنڈیشن کے مطابق 1 لاکھ 1.5 لاکھ اس طریقے سے وہ بھی ہم 3 لاکھ کو پے کرتے ہیں.
تو اس کے جو متاثرین ان کو بھی دیں گے آپ؟
جو بھی اگر ضرورت ہے وہ ہم انشاءاللہ سب کا خیال رکھتے ہیں.
مطلب یہاں اس حادثے میں جو لوگ مارے گئے ہیں زخمی ہوئے ان کو بھی آپ یہی کمپنسیشن دیں گے؟
جی ہاں جی ہاں بالکل بالکل ان کو دیں گے، ضرور دیں گے.
بہت شکریہ بالکل. سردار یوسف صاحب اور جناب منظور الحق صاحب آپ دونوں صاحبان کا بے انتہا شکریہ. سامعین اب ہم اپنے اگلے موضوع کی جانب جانے سے قبل ایک بریک لیں گے، اس لیے کہ پروڈیوسر صاحب مجھے اشارہ کر رہے ہیں، اور اس بریک کے بعد پھر ہم گفتگو کریں گے اپنے اگلے موضوع کے اوپر.
واٹس اپ پاکستان، کیا سین ہے پاکستان؟ جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان، کیا سین ہے پاکستان؟ urduvoa.com.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جان؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
ویلکم بیک سامعین. جیسا کہ میں نے بریک پہ جانے سے پہلے آپ سے کہا تھا کہ اگلے موضوع کی جانب جائیں گی، جیسا کہ آپ سن چکے ہیں جانتے ہیں اور مسلسل پڑھ رہے ہیں اور ٹیلی ویژن پر دیکھ رہے ہیں کہ پاکستان میں ضرب عزم کے نام سے ایک بڑی کارروائی دہشت گردوں کے خلاف جاری ہے اور بڑی کامیابی سے جاری ہے, اور پاکستان کی فوج کا اور حکومت کا دعویٰ یہ ہے کہ بڑی حد تک صفایا کر دیا گیا ہے, لیکن اب بھی واقعات ہو رہے ہیں اکا دکا. آج ہی افغان سرحد سے ملحقہ علاقے میں جو ڈاما ڈولا کا علاقہ ہے وہاں پر طالبان, پاکستانی طالبان کے ایک گروپ نے جو اب اپنی وفاداری کا اعلان کر چکا ہے داعش کے ساتھ, اس نے دعویٰ کیا ہے کہ اس نے ایک چوکی پر حملہ کیا ہے. ہرچند کہ اس میں کوئی جانی نقصان نہیں ہوا, لیکن اس کے علاوہ ایک اور حملہ بھی ہوا ہے جس میں 2 سیکورٹی اہلکار مارے گئے ہیں. پاکستان کا اور پاکستان کے ترجمانوں کا دعویٰ یہ ہے کہ پاکستان میں داعش یا آئی ایس آئی کا کوئی فٹ پرنٹ نہیں ہے. دیکھیے, اس سلسلے میں پاکستان کی جو وزارت خارجہ ہے اس کے ترجمان قاضی خلیل صاحب کا کیا کہنا تھا.
پاکستان is against terrorism in all its forms and manifestations, and we have said on a number of occasions that there is no footprint of Daesh in Pakistan. However, we are cognizant of the threat it poses, and we have alerted our security agencies to this threat.
ہمارے ساتھ اس وقت تو ٹیلی فون لائن پر موجود ہیں انسٹیٹیوٹ آف پالیسی اسٹڈیز کے بریگیڈیئر سعد نذیر صاحب. سعد نذیر صاحب, آپ نے قاضی خلیل اللہ صاحب کو سنا, یہ جو واقعہ ہوا ہے اس میں دعویٰ کیا ہے انہوں نے, جن لوگوں نے حملہ کیا تھا, کہ ان کا تعلق, وہ وفاداری کا اعلان کر چکے ہیں داعش کے ساتھ. آپ بتائیے کیا کہتے ہیں کہ داعش کی کیا صورتحال ہے, کیا پاکستان میں واقعی ان کے فٹ پرنٹس ہیں کہیں, یا یہ کہ صرف توجہ حاصل کرنے کے لیے بعض لوگ یا بعض دہشت گرد ان کا نام استعمال کر رہے ہیں؟
بہت شکریہ. یہ کچھ مفروضے بھی ہیں اور کچھ حقیقتیں بھی ہیں.
جی,
حقیقت یہ ہے کہ فٹ پرنٹس تو پائے جاتے ہیں, افغانستان میں بھی پائے جاتے ہیں اور پاکستان میں بھی پائے جاتے ہیں, اور اس کے ثبوت یہ جو وال چاکنگ ہے یا کانکریٹ کا تقسیم ہے,
جی,
پشاور میں, کراچی میں ہوا, مختلف ملک کے مختلف علاقوں میں. اس کے علاوہ تیرا ویلی میں پائے گئے تھے, اور جو کہ باقاعدہ مارے بھی گئے تھے, اور ان کا بھی جو تعلق تھا تو وہ داعش کے ساتھ تھا. اس کے علاوہ جو شاہد اللہ شاہد تھا افغانستان سائڈ پر, جو پاکستانی تھا, اس کو بھی ڈرون حملے میں مارا گیا, اس نے باقاعدہ اعلان کیا تھا. اور جو شاہد اللہ شاہد ایک ترجمان رہا تھا
داعش کے ساتھ وفاداری کا اعلان کیا تھا اس نے, جی.
اس کے علاوہ ایک دوسرا بھی تھا جس کا نام فی الحال میں بھول رہا ہوں, لیکن وہ بھی ایک لیڈر تھا اور اس نے بھی اعلان کیا تھا, وہ بھی اس حملے میں مارا گیا تھا. تو جہاں تک کہ خراسان صوبے کا اور پاکستان, ہندوستان اور افغانستان کو, ایران کو اس میں وہ گنتے ہیں, تو ظاہر ہے وہاں پر انہوں نے اپنی کچھ ریکروٹمنٹ کی ہے, یا طالبان کے جو ناراض لوگ ہیں, یا وہ لوگ جو ایک لیڈرشپ کو آگے اپنے لیے دیکھ رہے ہیں, یا ایک ایسا رول, اور اس کے علاوہ جو پیسہ انوالو ہے, تو ظاہر ہے کہ اس کے لیے ایک ارج تو ہے, ایک قسم کا اس کا ایک رول اس خطے میں موجود ہے. اور اس کو اگر دیکھا جائے تو ضرور ایسے لوگ ہیں جو کہ یہ دعویٰ بھی کرتے ہیں اور اس قسم کی کوئی کاروائی بھی کرتے ہیں, اور اس کے علاوہ اپنا نام ان میڈیا میں تازہ اور زندہ رکھنا چاہتے ہیں تاکہ داعش کے اندر کچھ نہ کچھ فٹ پرنٹس ہے. لیکن مفروضہ دوسرا یہ ہے کہ آیا یہ صرف فٹ پرنٹس تک محدود رہے گا, یا یہ فٹ پرنٹس جو ہے کوئی قداور شخصیت بنے گی, یا مطلب ہے کہ ایک مانسٹر بنے گا یا نہیں.
اچھا, میرا اصل میں بریگیڈیئر صاحب, میرا اگلا سوال اسی کے حوالے سے تھا آپ سے, کہ یہ جو ابھی چھوٹے چھوٹے آثار نظر آ رہے ہیں, کیا آپ سمجھتے ہیں کیا آگے چل کر یہ کوئی ایک بڑا مسئلہ بنے گے؟ پھر
جہاں تک اس بات کا تعلق ہے تو اس کے لیے جو زمینی حقائق ہے وہ بالکل اس کے خلاف ہے, وہ اس لیے کہ طالبان بھی, خواہ وہ پاکستانی ہے خواہ وہ افغان طالبان ہے, وہ داعش کے خلاف ہے بڑے سطح پر. دوسری طرف افغان حکومت بھی خلاف ہے اور پاکستان حکومت بھی خلاف ہے اور ایران بھی خلاف ہے, اور اس کے علاوہ عام لوگ بھی جو ہیں وہ جنگ سے نالان ہے, اور وہ ایک نئے انہیں مطلب ہے کہ اس قسم کے ایک فرقے کو یا ایک قسم کے جنگجوؤں کو اپنی جگہ دینے کے لیے तैयार नहीं है, क्योंकि वो जंग से बहुत ज्यादा बहुत बुरी तरह से मुतासर हो चुके हैं। तो इस इलाके में उनके लिए छुपना बड़ा मुश्किल है, इसलिए कि जब तक उसके लॉजिस्टिक्स न हो, उनकी रिक्रूटमेंट न हो, उनके लिए छुपने की जगह न हो और उनके सहूलत कार न हो, तो फिर इस इलाके में, क्योंकि हर एक दूसरे को जानता है, कबायली सोसाइटी है और इसके अलावा आना जाना होता है और बहुत ज़्यादा इंटेलिजेंस एजेंसीज है, तो यहाँ पर उनके लिए छुपना बड़ा मुश्किल हो जाता है। तो इसलिए मैं कहता हूँ कि छोटे छोटे ग्रुप या छोटे छोटे लेवल पर तो ये कार्रवाइयाँ कर सकते हैं, लेकिन इसके अलावा एक बड़ा जो खुद को मनवा सके कि वो TTP के मुकाबले में है या वो अफगान तालिबान के मुकाबले में, या वो चैलेंज कर सके अफगानिस्तान की हुकूमत के रिट को या पाकिस्तान की हुकूमत को, मेरे ख्याल में कि ये मुस्तकबिल करीब में या इस साल तक या अगले साल तक ये मुश्किल है। अलबत्ता इसके लिए कोशिशें ज़रूरी है कि पैसा भी उनके पास ताइश के पास ज़्यादा है और उनके पास एक नज़रिया भी है, और इसके अलावा उनका जो सोशल मीडिया वो बड़ा एक्टिव है, तो इस लिहाज से रिक्रूटमेंट के लिए उन्होंने बड़े लुक्रेटिव तरीके इख्तियार किए हैं। और जाहिर है कि जो बंदूक को चलाना जानते हैं या जो बंदूक के साथ जिसकी यारी है और उसको हर सिमत हर सूरत में इस्तेमाल करने की कोशिश करते हैं, तो उन लोगों के लिए ये एक मौका है। और जाहिर है कि जहाँ पर हुकूमतें कमज़ोर हों, जहाँ पर सोसाइटी का फैब्रिक कमज़ोर पड़ चुका हो, और इसके अलावा इस किस्म के हालात हो जहाँ पर यानी कोई मुस्तहकम इस्तेहकाम न हो, तो वहाँ पर इस किस्म के जो 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 दड़े हैं वो कुछ न कुछ कार्रवाई भी कर
अच्छा,
सकते
जी,
हैं।
मुझे जी ये बताइए मुझे साद नज़ीर साहब की जो मौजूदा सूरत हाल है जिसमें अफगानिस्तान के जो तालिबान हैं या पाकिस्तान के जो तालिबान हैं उनके अपने दरमियान भी मुखालिफतें हैं, उनके अपने भी धड़े हैं, तो क्या इन धड़ेबंदियों से दाइश फायदा उठा सकती है?
यकीनन उनके लिए तो ये एक बहुत सुनहरी मौका है कि इनके दरमियान जितने भी इन्हें तफावत हो, झगड़े हो, तजादात हो, तहफुजात हो, शुभुखुशोबात हो, तो उससे वो फायदा उठाना चाहेंगे। और यही वजह है कि और जो भी उधर तालिबान से नाराज़ हुआ या TTP से नाराज़ हुआ या एक नए दड़ा जो कि खुद को मनवाना चाहता हो, तो उनके लिए ये मौका होता है। और हमेशा और जब इस किस्म का इंसर्जेंसी का जंग हो और जहाँ पर के बहुत सारी तंजीमें हो जो 67 से ज़्यादा तो पाकिस्तान के साहिल पर हैं, तो जाहिर है उनके लिए ऐसे मौके से फ़ायदा उठाना, रिक्रूटमेंट करना और ख़ुद को मीडिया में लाना या ख़ुद को जाहिर कराना, अपने फुटप्रिंट लोगों को दिखाना, ये उनके लिए एक मौका होता है। और ये मौका मैं इसलिए भी और भी कह रहा हूँ कि ये जो लोग हैं ये थोड़े से तालिबान या उनसे इनका तरीक़ेकार मुख्तलिफ है, इसलिए कि ये एजुकेटेड है, ये सोशल मीडिया को इस्तेमाल करते हैं, मास मीडिया को भी इस्तेमाल करते हैं, और इनका
और इनके वसाइल भी ज्यादा हैं तालिबान की बनिस्बत।
अब इनका इनके पास एक मुमलिकत है, यानी एक इनके पास एक इस्लामिक स्टेट है, और जाहिर है कि वहाँ पर तेल बेचा जाता है, बहुत पैसा है और इनकी बहुत ज्यादा इनके जो एक्शन आते हैं वो एक्शन बड़े लिबरल किस्म के हैं और बड़े अपीलिंग किस्म के हैं, और नौजवान नस्ल के लिए वो एक, आप देख रहे हैं कि यूरोपियन कंट्रीज में लड़कियां जाती हैं, औरतें जाती हैं, तो जाहिर है कि ये जो अपील है वो बड़ा स्ट्रांग है, इनका जो नैरेटिव है उसका काउंटर नैरेटिव नहीं आया है। और जब तक ये इसको जो मैं इसका जिक्र ज़रूर करूँगा कि जब इलाकाई सतह पर इसका कोई तदारक नहीं होगा तो ये एक मुल्क के बस की भी बात नहीं है कि इनको रोक सके और इनका मुकम्मल दिफा कर सके। तो ये मेरे ख्याल में कि इसमें इलाकाई सतह पर कुछ इंटेलिजेंस शेयरिंग, इसके अलावा कुछ ऐसे आदाफ और इसके अलावा ऐसे कोऑर्डिनेशन होना चाहिए ताकि इस किस्म का एक नया दड़ा पैदा न हो, जो कि हम तो पहले को संभालने यानी हुकूमतें उनको संभाल नहीं पा रही है, तो अगर एक दाइश आ जाता है जो कि वो अपने कुव्वत के लिहाज से, अपने फैलाव के लिहाज से, अपने अपील के लिहाज से और पैसे के लिहाज से वो बड़ा स्ट्रांग है, तो मेरे ख्याल में फिर उसको कंट्रोल करना मुश्किल हो जाएगा।
बहुत शुक्रिया ब्रिगेडियर साद नज़ीर साहब आपका इस मसले पर अपने तज़िया देने का, मैं इंतहाई शुक्रगुजार हूँ आपका। और सामईन अब हम एक ब्रेक लेंगे, उस ब्रेक के बाद फिर हम अपने अगले मौजूद की जानिब जाएंगे। हमारे साथ इस वक्त टेलीफोन लाइन पर कराची से डॉक्टर तौसीफ़ अहमद साहब मौजूद हैं, मुमताज़ सियासी तज़िया कार हैं, ان سے گفتگو کریں گے پاکستان کی سیاسی صورتحال کے بارے میں.
واٹس اپ پاکستان، کیا سین ہے پاکستان، جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان، کیا سین ہے پاکستان، urduvoa.com.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے. بریکنگ نیوز، ٹاپ اسٹوری، ایکسکلوسیو، سب سے پہلے، سب سے آگے، لیکن سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ، میں ہوں تابندہ نے.
ڈاکٹر توصیف صاحب میرے ساتھ ہیں. ڈاکٹر صاحب، یہ بتائیے کہ آج جو کراچی میں ایم کیو ایم نے ایک ریلی بھی نکالی ہے، کل انہوں نے یوم سوک منانے کا اعلان کیا تھا، لیکن رینجرز نے اور حکومت نے بڑی سختی سے یہ فیصلہ کیا کہ زبردستی دکانیں نہیں بند کروانے دی جائیں گی، زبردستی ہڑتال نہیں کروانے دی جائے گی، اور بظاہر ایسا لگتا ہے کہ ہڑتال جزوی طور پر ہوئی. اس وقت کراچی کی جو پالیٹکس ہے، سندھ کی جو پالیٹکس ہے، وہ کس نہج پر جا رہی ہے؟ اس لیے کہ ایک جانب تو کاروائیاں ہو رہی ہیں سماج دشمن عناصر کے خلاف، دہشت گردوں کے خلاف، دوسری جانب دو سیاسی جماعتیں یعنی پیپلز پارٹی اور ایم کیو ایم، اس کے سلسلے میں بھی کاروائیاں ہو رہی ہیں اور کرپشن کے حوالے سے پکڑ دھکڑ بھی ہو رہی ہے، تو ہو کیا رہا ہے آخر؟
دیکھیے، یہ جو عمران خان کا دھرنا تھا گزشتہ سال، اس کے بعد یوں محسوس ہوتا ہے کہ سول حکومتوں کا دائرہ محدود ہوتا جا رہا ہے اور اسٹیبلشمنٹ کا دائرہ دباؤ بہت زیادہ بڑھتا جا رہا ہے. خاص طور پہ دسمبر میں پشاور پبلک اسکول کے حملے کے بعد جو صورتحال ہے اس سے تو بہت زیادہ واضح ہوتا ہے، اور اس کا سب سے زیادہ انتظار کراچی میں ہوتا ہے. اچھا، کراچی کیونکہ گزشتہ 10 سال اور اس سے زیادہ عرصے سے مستقل پرابلمس کا شکار ہے، ٹارگیٹ کلنگ کا شکار ہے، تو یہاں زیادہ سنجیدگی سے اس عرصے میں آپریشن ہوا اور اس کی پھر نئی جہت بن گئی کرپشن کے خلاف. اس میں پریویس پارٹی کا اٹیک ہوا اور دہشت گردی کے حوالے سے ایم کیو ایم کے حوالے سے ہوا. مگر اس میں جو دو چار پازیٹیو باتیں تو یہ ہوئی کہ کرائم ریٹ کم ہو گیا، ٹارگیٹ کلنگ کم ہو گئی، مگر پھر نئے گروپ بھی بن گئے اور ہر مہینے کبھی استاد مارے جاتے ہیں، کبھی سماجی کارکن، کبھی صحافی مارے جاتے ہیں، تو لگتا ہے کہ وہ گراس روٹ کا معاملہ ختم نہیں ہوا. پھر اس کا رخ ایم کیو ایم کی طرف ہو گیا. ایم کیو ایم ایک سیاسی جماعت ہے اور اس کے روٹس ہیں. کل کراچی میں ہڑتال اس طرح نہیں ہوئی، مگر میرپور خاص اور حیدرآباد میں ہڑتال ہوئی. دوسری بات یہ کہ ایم کیو ایم کے بہت سارے ٹارگیٹ ہیں. ایک تو ٹارگیٹ اس کا ایک زمانے میں یہ تھا جو پورے ملک میں بتایا کہ وہ کراچی کو کنٹرول کرتے ہیں، مگر اب ان کا ایک ٹارگیٹ یہ بھی ہے کہ اپنے ووٹرز کو اس بات پہ آمادہ رکھیں، اس بات پہ کنوینس رکھیں کہ ان کے ساتھ زیادتی ہو رہی ہے. تو یہ جو کچھ کراچی میں کل ہوا اور آج ایم کیو ایم نے احتجاجی ریلی نکالی، یہ اصل میں وہ اپنے ووٹرز کو متحرک کر رہے ہیں، کیونکہ زیادہ امکان ہے کہ بلدیاتی الیکشن ہو سکتے ہیں یا اس کے بعد ملک میں الیکشن ہو سکتے ہیں. تو بہت زیادہ کراچی کی صورتحال ابتری کے حوالے سے ہے، گورننس کے حوالے سے بھی صورتحال خراب ہے. شہر میں پانی کا اور ٹرانسپورٹ کا بہترین بحران ہے، بجلی کا بحران فی الحال تو کم ہو گیا ہے مگر کسی وقت بڑھ جائے گا. شہری علاقوں کے لوگ بہت زیادہ اس بات سے پریشان ہیں کہ انہیں ملازمتیں نہیں مل رہی اور دوسرے مسائل ہیں. تو اس کے نتیجے میں ظاہر ہے اور ایم کیو ایم کو کسی سیاسی جماعت کی طرف سے چیلنج نہیں ہے اس پورے آپریشن میں. رینجرز کی انتظامی معاملات میں تو ایم کیو ایم کو چیلنج کا سامنا کرنا پڑ رہا ہے، مگر کوئی سیاسی جماعت ایسی نہیں ہے جو ایم کیو ایم کو اپنے علاقے میں چیلنج کر سکے. تحریک انصاف کا 2013 میں یہ تھا امکان، مگر اب وہ نہیں ہے جو الیکشن ہوئے تھے 2 مہینے پہلے عزیز آباد میں. تو یہ ساری صورتحال کراچی کو معاملے کو خراب کی طرف لے جا رہی ہے، بدترین گورننس کی طرف لے جا رہی ہے، جس سے شہر کی ترقی رک رہی ہے اور لوگ پریشان ہیں.
ڈاکٹر صاحب ہمارے ساتھ رہیے گا. ہمیں جوائن کیا ہے جناب جنرل معین الدین حیدر صاحب نے، جو سابق گورنر ہیں سندھ کے اور پاکستان کے سابق وزیر داخلہ ہیں. جنرل معین الدین حیدر صاحب، یہ فرمائیے کہ آج جو کامیابی کے دعوے کیے جا رہے ہیں کہ کراچی میں خاص طور پر ٹارگیٹ کلنگ تقریباً ختم ہو گئی ہے، اسٹریٹ کرائمس بھی کم ہو گئے ہیں، اس میں کتنی حقیقت ہے اور لوگ کس حد تک مطمئن ہیں وہاں پر؟
پولیس اور رینجرز کا تعلق ہے جو اس آپریشن کو کر رہے ہیں چلا رہے ہیں, انہوں نے پچھلے دنوں 3-4 روز پہلے ایک پریس کانفرنس کی تھی اور انہوں نے کہا کہ ہم کو 60-70% کامیابی فی الحال حاصل ہوئی ہے, اور یہ ٹارگٹ پولنگ کو کم کرنے میں اور بھتہ خوری میں اور ابڈکشن فار رینسم اغوا برائے تاوان میں, لیکن باقی اس کا کام ابھی باقی ہے. اور انہوں نے یہ بھی ساتھ کہا کہ اسٹریٹ کرائم میں ہم خاطر خواہ کامیابی جتنی دکھانی چاہیے تھی نہ دکھا سکے, تو ہم یہ بڑے کام سے فارغ ہو کر پھر اس طرح توجہ بھی دیں گے. یہ تو ان کا پوائنٹ آف ویو ہے اور ان کے پوائنٹ آف ویو سے کافی حد تک اگری کیا جا سکتا ہے. اب رہی عوام کی بات, تو عوام کے سب طبقات جو ہیں ماسبہ سارے جو پارٹیاں افیکٹڈ ہیں آپریشن سے ان کے نزدیک کارندوں کو چھوڑ کر, بلکہ وہ بھی اکیلے میں, سب لوگ یہ کہتے ہیں کراچی میں بہتری آئی ہے, ساگر قلعے میں بھی بہتری آئی ہے, کمزوری مطلب اس میں کم ہو گئے ہیں اور اغوا بائے سراوان تقریباً ختم ہو گئے, بستر جو تھا کلیکشن اس میں کافی حد تک کمی آئی ہے. تو کراچی میں عوام جو ہے خصوصاً اور پورے پاکستان کے عموماً جو ہیں وہ اس آپریشن کی سکسس سے مطمئن ہیں, بس ان کا ایک ہی نقطہ ہے کہ اس کو منطقی انجام تک پہنچایا جائے, اس کو راستے میں کسی وجہ سے روکا نہ جائے اس چیز کو. اب تھوڑا تھوڑا کرپشن کی طرف کنٹرول کرنے کی طرف بھی مائل ہوئے ہیں, اس کو بھی ٹوٹل پبلک سپورٹ حاصل ہے ان چیزوں کو, بیکاز عوام آگے آ چکے ہیں کرپشن سے.
اچھا,
تو جس چیز کو عوام کی سپورٹ حاصل رہے اور عوام کو اعتماد ہو کہ یہ اس میں کوئی کسی سیاسی پارٹی یا کسی ایک کسی کو ٹارگٹ نہیں کیا جا رہا بلکہ یہ اکراس دا بورڈ چل رہا ہے اور مجرموں کے خلاف چل رہا ہے, کلر کے خلاف چل رہا ہے, بھٹک لنگ کے خلاف چل رہا ہے, تو عوام کی جب تک سپورٹ حاصل رہے گی یہ سب یہ چلتا رہے گا.
اچھا جن صاحب, مجھے یاد ہے اسی پروگرام میں آپ نے ایک بار یہ کہا تھا کہ جو پولیٹیکل کلاؤٹ استعمال ہوتا ہے وہاں پر, اس کی وجہ سے پولیس یا جو لا انفورسمنٹ ادارے ہیں وہ کامیاب نہیں ہو پاتے ہیں اپنی کامیابی اپنے کاموں میں. اب کیا صورتحال ہے؟ اب بالکل پولیٹیکل کلاؤڈ استعمال نہیں ہو رہا؟
جی نہیں, میں تو یہ عرض کروں گا کہ پورے پاکستان میں جو پولیس کی ریفارمز ہونی ہیں وہ نہیں ہوئی, بالآخر رینجرز نے جب آپریشن کافی حد تک حالات قابو میں آ جائیں گے تو رینجرز اپنی جو ہے وہ ہینڈ اوور کریں گے پولیس کو ان ڈیو کورس آف ٹائم, سال دو سال جب بھی ہو
جی.
تو پولیس کو مضبوط بنانا, پولیس کی ری آرگنائزیشن کرنا, ان کی ری ٹریننگ کرنا, ٹرانسفر ریکروٹمنٹ کرنا, سیاسی رسوخ سے بچانا بے انتہا ضروری ہے. ٹی پی کے والے کلیم کرتے ہیں کہ ہم نے سیاسی اثر رسوخ کم کر دیا ہے اور ختم کر دیا ہے, کافی حد تک وہاں پر سننے میں آ رہا ہے کہ انہوں نے سیاسی انتخاب جو پوسٹنگز ہیں اپنا ایس پیز کی, پولیس آفیسر کی, ایس ایس اوز کی بھی انٹرفیئر نہیں کرتے, مجرموں کو نہیں چھڑاتے, لیکن باقی صوبوں میں ایسا ہرگز نہیں ہے ابھی تک.
اچھا,
اس طرح سیاسی جو ہے ایس ایس رسوخ استعمال ہو رہا ہے انکلوڈنگ سندھ
جی.
اور انکلوڈنگ پنجاب میں بہت سے ایسے کیس ہوتے ہیں جب پولیس دباؤ ڈالتی رہتی ہے اور سیاسی دباؤ ان پر ہوتا ہے, تو یہ سفر تو ابھی تک جو ہے لمبا ہے, تو اس کی طرف زیادہ پیش رفت نہیں میری نظر میں ہوئی.
اچھا, زعیم قادری صاحب ہمارے ساتھ ہیں, حکومت پنجاب کے ترجمان ہیں, آپ نے دوسرے صوبوں کا ذکر کیا ہے تو میں اس موقع سے فائدہ اٹھا کر ان سے بھی یہ سوال کروں گا. زعیم قادری صاحب, جو جل الدین حضرت صاحب نے کہا ہے, کیا پنجاب میں یا دوسرے صوبوں میں ابھی پولیٹیکل کلاؤڈ استعمال ہو رہا ہے مجرموں کے خلاف کارروائی کے حوالے سے؟
صاحب بہت ہی معتبر اور بہت ہی زیرک آدمی ہے اور میں تو ان کو بڑے شوق سے سنتا ہوں اور میں ان کو کنٹرڈکٹ نہیں کروں گا
جی.
لیکن میں یہ ضرور کہوں گا کہ اس حد تک جو پہلے ادوار میں ماحول تھا, آج اللہ کے فضل سے جب سے ہم نے 2008 میں سے شہباز شریف صاحب تشریف لائے ہیں, آج میں آپ کو آن اوتھ کی بات کہتا ہوں کہ مجھے آج بھی معلوم نہیں کہ میرے حلقے میں 3 تھانے ہیں وہ کون ایس ایچ اوز لگے ہوئے ہیں, تو کہیں پہ انفلوئنس ضرور یوز ہو جاتا ہوگا, لیکن جنرلی آن اے لارجر اسکیل میں نہیں سمجھتا کہ شہباز شریف صاحب کے ہوتے ہوئے کوئی بھی شخص پولیٹیکل انفلوئنس استعمال کر کے اپنے علاقوں میں اپنے طور پر اپنی مرضی کے آفیسرز کو تعینات کروا کر ان سے کسی قسم کا سیاسی فائدہ یا جو مجرموں کی پناہ دینے کا فائدہ حاصل کر سکتا ہو. اس دور چلا گیا صاحب, آج میڈیا وائبرنٹ ہے, ہر جگہ پہ ہر چیز لوگوں کے سامنے ایک منٹ میں آ جاتی ہے, تنقید یقیناً ہر ایک کا حق ہے. میں یہ سمجھتا ہوں کہ پچھلے चार से पांच वर्ष में जिस तरह पुलिस को डिपोलिटिसाइज किया गया है, और पंजाब यकीनन 62% है तकरीबन सारे पाकिस्तान का, एक बड़ा सूबा है, होता होगा कहीं ना कहीं जरूर वेरी रिमोट एरियाज में, लेकिन 20-12-15 जो बड़े शहर हैं वहां पर और उनके मुसाफात में अल्लाह का फजल है, कोशिश है और बात बारहा ये हुई भी है, बल्कि पॉलिटिकल लोग तो बड़े नाराज हैं शहबाज शरीफ साहब से इस पर, उनकी अपनी जमात के MNAs MPs बड़ा इस पे जो है वो रिएक्ट करते हैं कि हमारी सही बात भी टाइम्स नहीं सुनी जाती, और जो लोग आपने सेलेक्ट करके लगाए हुए हैं वो किसी को जिसको वो लफ्ज घास ना डालने वाली बात पर काफी लोग बात करते हैं, लेकिन शहबाज शरीफ साहब उनको वाजे तौर पर कैटेगोरिकली यही हुक्म देते हैं कि आपने लॉ एंड ऑर्डर की सिचुएशन में बिल्कुल इंटरफेरेंस नहीं करनी, और अच्छा। कहीं भी ऐसा कोई वाकया या अगर कोई ऐसा इंसिडेंट सामने आया है तो बहुत ही बड़ा रिएक्शन शहबाज शरीफ साहब की तरफ से आया है।
अच्छा, हमारे साथ रहिएगा ज़ैब क़ादरी साहब, मुझे आपसे उन बच्चियों के बारे में भी बात करनी है अभी जो डेंगू वायरस के स्प्रेड से हुई है, लेकिन मैं एक सवाल करूंगा डॉक्टर तौसीफ अहमद साहब से, क्या आप सिंध की इस वक्त जो सूरत हाल है कोई नए अलायंसेस बनते हुए देख रहे हैं इस वक्त पॉलिटिकल?
हाँ, वैसे तो जो मीडिया पे खबरें हैं कि मुस्लिम लीग नून JUI मुमताज भुट्टो वगैरह तैयारी कर रहे हैं पीपल्स पार्टी और MQM के खिलाफ बल्दियाती इलेक्शन के लिए, इस तरह मुस्लिम इस तरह की खबरें हैं, मगर ये कि क्योंकि बहुत गैर यकीनी सूरत हाल है, ये जो ऑपरेशन है उसका एक पहलू ये है कि मीडिया ट्रायल ज्यादा है, कोर्ट के अंदर जब मुकदमा जाते हैं तो वो कुछ नहीं निकलता, तो उसके नतीजे में बहुत ज्यादा कंफ्यूज सूरत हाल है। कराची में किसी भी शख्स को, ना सहाफी ना वकील, किसी को इस बात पे यकीन नहीं है कि वाकई बल्दियाती इलेक्शन हो जाएंगे। अच्छा। जबकि सुप्रीम कोर्ट ने उसे नवंबर की डेट दे दी है और सिंध में तो एक हिस्से में तो इंतखाबी अमल भी शुरू हो गया, तो इस गैर यकीनी सूरत हाल के नतीजे में कोई वाजे ग्रुपिंग सामने नहीं आ रही। मेरा इम्कान यही है कि वही पुरानी ग्रुपिंग होगी कि एक तरफ MQM होगी, दूसरी तरफ पीस पार्टी होगी, तीसरी तरफ मुस्लिम लीग फंक्शनल, मुस्लिम लीग नून और दूसरे नेशनलिस्ट जमा हो जाएंगे, जो जैसा कि 2013 में हो गए थे, और हो सकता है तहरीके इंसाफ किसी एक तरफ हो या अलहदा से इलेक्शन लड़े, मगर ये कि कोई वो कोई बहुत बड़ी तब्दीली फिलहाल सियासी मार्केट में नजर नहीं आती, ना मकबूलियत के हवाले से
जनरल मोहिद्दीन हैदर साहब, आइंदा चंद हफ्तों में या चंद महीनों में आप कराची खास तौर पर और सिंध का क्या मंजरनामा देख रहे हैं? ये वाइप आउट हो जाएंगी, पुलिस डिपोलिटिसाइज हो जाएगी वाकई?
नहीं, मतलब मैं समझता हूँ कि इस वक्त जो है पुलिस जो है और जिस किस्म के ऑपरेशन कर रही है, हालांकि पीपल पार्टी की अपनी हुकूमत है लेकिन वहाँ पीपल पार्टी के लोग भी पकड़े जाते हैं और पुलिस उनको गिरफ्तार भी करती है, तो पहले के निर्पक्ष तो थोड़ी सी फंक्शन बेहतर हुई है, लेकिन यह सफर लंबा है मेरे ख्याल से, और पूरे पाकिस्तान में पाकिस्तान की भलाई के लिए, आवाम की भलाई के लिए पुलिस को रिफॉर्म करना, उसको सियासी असरात से पाक करना, प्रोफेशनल बनाना ऐसा जरूरी है। पुलिस रिफॉर्म जो इम्प्लीमेंट की गई थी उनको फिर दोबारा से वापस, अभी एक खिचड़ी और मलगोवा बना हुआ है, कुछ क्लियर नहीं है किस तरीके से पुलिस रिफॉर्म जो थी वो कहाँ पर इम्प्लीमेंट हुई है कहाँ नहीं हुई। दूसरी, डॉक्टर तस्लीम साहब का मैं रिमार्क सुन रहा था ये पॉलिटिकल एसेस के बारे में, मेरा अपना ख्याल ये है कि ये कोशिश कर रहे हैं मुस्लिम लीगें तमाम इकट्ठी होने के लिए, लेस नून लीग, तो बाकी तमाम कोशिश कर रहे हैं कि वो और पीस पगारे सब इकट्ठे हो जाएं, तो जाहिर है उससे कोई बाद में जरूर फर्क पड़ेगा इस चीज से भी। दूसरे तरीके इंसाफ जो है उसने इंटीरियर में बहुत काम नहीं किया और ये मेहनत नहीं की, लेकिन बहरहाल वो उन्होंने पहले भी चंद सीटें निकाली है यहाँ से, तो बल्दाद इंतखाबात में भी निकालेंगी, पीपल पार्टी भी कुछ लेगी, तो मतलब ये है कि लैंडस्केप में थोड़ी तब्दीली जरूर आएगी, एक पार्टी का जोर घटेगा बाकी लोगों का थोड़ा थोड़ा बढ़ेगा।
अच्छा, तो बहुत शुक्रिया जनरल मोइनुद्दीन हैदर साहब और डॉक्टर तौसीफ अहमद साहब, हमारे साथ तो जनाब ज़ैब क़ादरी साहब मौजूद हैं। ज़ैब क़ादरी साहब, अब हम आते हैं उस मौजू की तरफ जिस पर के लिए मैंने आपको सहमत दी है। अटक में एक वाक़ हुआ कि स्कूल की बच्चियों को बेहोशी का सामना करना पड़ा डेंगू वायरस के खिलाफ जो स्प्रे था उससे, उस वाक़े से सबक नहीं लिया गया या कोई गफलत हुई या कोई गलती हुई कि इसी किस्म का वाक़ा फिर झेलम में भी हुआ और वहाँ पर भी इसी किस्म के हालात में बच्चियाँ बेहोश हुई, उनको हॉस्पिटल से ले जाया गया, हो क्या रहा है आखिर?
جی ہاں, میں یہ سمجھتا ہوں جی کہ اس واقعے کی جتنی بھی مذمت کی جائے کم ہے, اور جتنا ریاکشن جناب وزیر اعلیٰ نے اس پہ لیا اور جتنا ایکشن لیا, میں کیا سمجھتا ہوں کہ وہ پنجاب کی تاریخ میں انپریسیڈنٹڈ ہے. یقیناً یہ نااہلی کی بدترین مثال ہے کہ دو دن پہلے ایک جگہ پر ایک واقعہ ہوا اور اسی طرح کا واقعہ ایک دن بعد دوسری جگہ پر وقوع پذیر ہو گیا, اور آپ نے دیکھا جس کے نتیجے میں 3000 سیکٹری صاحبان کو او ایس ڈی بنایا گیا, 2 DC صاحب, 4000 EDOs ہیلتھ اور ایجوکیشن کے, ڈائریکٹر جنرل ہیلتھ اور TMOs, کوئی 10 کے قریب افسر فرام ٹاپ ٹو باٹم جو تھے ان کو سسپینڈ کر دیا گیا. وجہ یہ تھی کہ یہ ایک بہت بڑا فلو اور لیپس تھا. آپ یاد کیجیے 2010 میں پاکستان کی تاریخ کی بدترین وبا ڈینگی کی صورت میں پاکستان میں آئی, تو لاہور سے جس طرح میاں محمد شہباز شریف صاحب اور ان کی ٹیم نے ساری رات جاگ کر 3 ماہ اس ڈیزیز کو کنٹرول کیا, اور پھر آپ نے دیکھا کہ اگلے ہی سال جو اموات اور بیماریاں تھیں وہ بالکل نہ ہونے کے برابر تھی, اور ایک اتھارٹی قائم کی گئی جس نے باقاعدہ اسٹینڈرڈ آپریٹنگ پروسیجرز بنا کر امپلیمنٹ کیا, اور ان کی امپلیمنٹیشن میرے گھر تک بھی رہی, یعنی کہ میرے گھر پہ بھی چیکنگ ہوئی, اور اگر وہاں پہ خدا نہ خواستہ لاروا نکلا تو میرے پہ بھی ایف آئی آر درج کی گئی, اور اگر کسی کی ورک پلیس ہو, ٹائر کی جگہ ہو, دکان ہو, اس کا گھر ہو, تو بڑی سیریس ریئیکشن رہے, جس کی وجہ سے وہ وبا جس کے بارے میں ایکسپرٹس کہتے تھے کہ وہ اگلے 35 برس تک آپ اس کو ختم نہیں کر پائیں گے, اور ہم نے اس کو بیئر منیمم لیول پر محدود کر کے کٹیل کر دیا.
اچھا, آپ اسی حوالے سے جی,
کہ لوگوں نے جی اس پہ دباؤ میں غالباً کچھ لوگوں نے اوور ریئیکٹ کرنا شروع کر دیا, اور ان ایس او پیز کو فالو نہیں کیا جو اسٹینڈرڈ آپریٹنگ پروسیجر باقاعدہ اتھارٹی نے بنا دیے ہوئے. اب کس کا کام ہے اس کو امپلیمنٹ کرنا؟ یقیناً لوکل ٹی ایم اوز اور EDOs کا, اور پھر سو آن اینڈ سو فورتھ. تو میں یہ سمجھتا ہوں کہ اب یہ یقیناً ایک غفلت برتی گئی, جس کی سزا میرے خیال میں پاکستان کی تاریخ میں اتنی بڑی سزا کبھی نہیں دی گئی ہوگی اتنے زیادہ افسران کو, اور یقیناً کیونکہ یہ بڑا پرسنل کنسرن تھا وزیر اعلیٰ کا, اور وہ خود اتنے پریشان ہو گئے اس بات پہ کہ وہ یہ کہہ رہے تھے کہ یہ لوگوں کی بیٹیاں میری بیٹیاں ہیں, اگر خدا نہ خواستہ کسی کو کچھ ہو جائے, ہو جاتا تو میں کیا منہ دکھاتا لوگوں کو. یہ ہے وہ محبت.
اچھا, اب یہاں پر میرے دو سوال ہیں آپ سے زعیم قادری صاحب. ایک پہلا سوال تو میرا یہ ہے کہ اٹک کے واقعے میں پرنسپل کو گرفتار کیا گیا, پھر ضمانت پر رہا کیا گیا, لیکن اس کے برخلاف جو اس کے ذمہ دار ہیں, ظاہر ہے پرنسپل کو تو نہیں پتا تھا کہ اس میں کیا میٹیریل ہے جو اسپرے کیا جا رہا ہے, ان لوگوں کو گرفتار نہیں کیا گیا بلکہ ان کو صرف سسپینڈ کیا گیا. یہ کیوں
نہیں؟ وہ اس لیے کہ وہ لوگ جو ٹاپ لیول پہ ہیں, اب انکوائری کے بعد ان کو جو ہے وہ جب اس بات کا تعین ہو جائے گا کہ ان میں سے کون کون تھا جو اس میں جس کی خدا نہ خواستہ نیگلیجنس ہے یا جس کی وجہ سے یہ واقعہ وقوع پذیر ہوا ہے, تو یقیناً ان لوگوں کے خلاف سخت تدابیر کاروائی کی جائے گی.
تو پرنسپل کو کیوں گرفتار کیا گیا, اس کا کیا قصور تھا؟
اس لیے کہ امیڈیٹ ریسپونڈ کے طور پر یہ بات سامنے آئی تھی کہ پرنسپل نے کچھ پرائیویٹ لوگوں سے وہاں پر ڈینگی کو, کیونکہ یہ ایک اسٹینڈرڈ آپریٹنگ پروسیجر ہے کہ اگر کہیں پر ڈینگی لاروا مل جائے تو پھر اس علاقے کا جو ہیڈ ہے, یعنی کہ اگر وہاں پہ کچھ ڈینگی لاروا مل جاتا تو پرنسپل صاحب مصیبت میں آ جاتے, انہوں نے کسی پرائیویٹ فرم کو ہائر کر کے, یہ بھی انکوائری ہو رہی ہے, تو انہوں نے وہاں پر یہ اسپرے کرایا, یہ ایک خبر تھی. اب عدالت نے اگر اس کی بیل لی ہے جی, تو میں تو اس کو روکنے کی حیثیت اور جو ہے وہ توفیق نہیں رکھتا
جی.
یقیناً کیس چلے گا اور اس کے بعد جو بھی فیصلہ ہوگا اس کو ہم تسلیم کریں گے. بہرحال یہ بیل دینا جو ہے یہ خالصتاً ایک جوڈیشل معاملہ ہے,
صحیح.
اور جوڈیشل معاملہ میں حکومت انٹروین نہیں کرتی
جی. اب مجھے یہ بتائیے آپ اور میرے سننے والوں کے لیے بتائیے کہ پنجاب کی حکومت کتنے دنوں میں اس انکوائری کو مکمل کر کے اس کے ذمہ داروں کو ان کے منزل تک پہنچائے گی؟
انکوائری کے نمونے لیے جا چکے, ان کو لندن بھیجوا جا چکا. میں نہیں سمجھتا کہ یہ ہفتوں کی بات ہے, بلکہ یہ میں سمجھتا ہوں کہ چند گھنٹوں کی یا دنوں کی بات ہوگی جس میں انشاءاللہ تعالی یہ انکوائری مکمل کی جائے گی اور قوم کے سامنے اصل حقائق لائے جائیں گے.
مطلب جو ماضی میں انکوائریز ہوتی رہی ان کا سزا حشر تو نہیں ہوگا, اس کا واقعی فیصلہ ہوگا؟
نہیں, پنجاب کی تو ریپوٹیشن, آپ ایک بھی انکوائری ایسی بتا دیجئے جس پہ ماضی میں کوئی ایسی انکوائری ہوئی ہو جس پہ ریئیکٹ نہ کیا گیا ہو, تو میں یقیناً آپ کا دیندار ہوں.
جناب بے انتہا شکریہ آپ کا زعیم قادری صاحب, اور امید ہے کہ جلدی یہ فیصلہ ہوگا, और जल्दी ही लोगों को पता चलेगा कि जिन लोगों के साथ ज्यादती हुई है और जो लोग इसमें मुलव्विस हैं, सही मानों में जो मुजरिमाना गफलत के मुर्तकिब हुए हैं, वो कैफर किरदार तक पहुंचेंगे। बेइंतहा शुक्रिया आपका। सामईन, हम एक ब्रेक लेंगे जिसके बाद फिर गुफ्तगू को आगे बढ़ाते हैं।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
तो सामने हम गुफ्तगू करेंगे अब कुछ बैन अलावी मौजूद के ऊपर के जो जिसमें सबसे बड़ा मसला जो है, एक तो यूरोप में उन पनाह गुजीनों की आमद का है जो सीरिया के सूरत हाल से घबरा कर निकले हैं वहाँ से पनाह के लिए। हमारे साथ इस वक्त तो बाबर बलोच साहब टेलीफोन लाइन पर मौजूद हैं जो सर्बिया और हंगरी के दरमियान इस वक्त तो ट्रैवल कर रहे हैं UNHCR यानी अक़वामे मुत्तहिदा के पनाह गुजीनों के इदारे के सेंट्रल यूरोप के लिए तर्जुमान है। बाबर बलोच साहब, क्या सूरत हाल है अब?
और काफी लोग गुजर रहे थे जिसमें ख्वातीन और बच्चे शामिल थे, और सूरत हाल वही है। ज्यादातर लोगों की तादाद शाम से है, अफगानिस्तान और इराक से भी ज्यादा लोग आ रहे हैं। आज तादाद ज्यादा बढ़ गई है। कल जो लोगों ने जो गिनती की थी कल सरहद पे, उसके मुताबिक कोई 8,000 के लगभग के लोग थे। आज भी ये लग रहा था कि ये तादाद बढ़ती जा रही।
अच्छा, ये बताइए मुझे कि जो यूरोपी ममालिक हैं, खास तौर पर जैसे बर्तानिया है, जर्मनी है, ऑस्ट्रिया है, यहाँ पर मतलब दो नुक्ता नज़र पाए जाते हैं, जो कंजर्वेटिव्स हैं या अल्ट्रा राइट के लोग हैं वो ज़्यादा पजीराई नहीं कर रहे, लेकिन दूसरी तरफ जो लिबरल्स हैं, जो ह्यूमन राइट्स के लोग हैं, लंदन में बहुत बड़ा मुजाहरा हुआ है। तो क्या ये जो इस वक्त सूरत हाल है उसमें ये एक पॉलिटिकल जंग बन गई है?
जी देखें, ये तो एक इंसानी अलमिया है। जो लोग जंग के शिकार हैं, जो अपनी जानें बचा के भाग रहे हैं, उनको एक इंसानी हमदर्दी के लिहाज से देखना चाहिए उनके हालात को, न कि सियासी तौर पे। और दुनिया ने ये माना हुआ है बैन अलाक्वामी कवानीन के मुताबिक कि जिन लोगों को पनाह की जरूरत होगी उनको पनाह दी जाएगी। और ये बहुत एक मोतबर इदारा है जो एक सिविलाइज दुनिया का, तो इसमें तो कोई शशपंज नहीं होना चाहिए। हाँ, मुख्तलिफ ख्यालात का इजहार हो रहा है और ये भी पूछा जा रहा है कि ये लोग इस वक्त क्यों आ रहे हैं, इस तरफ क्यों आ रहे हैं, लेकिन जो चीज सामने रखने की जरूरत है वो ये है कि किन हालात से ये बात आ रहे हैं।
जी, एक बात और ये बताइए मुझे कि UNHCR की जो अपील थी उसका क्या रिस्पॉन्ड मिला है आपको?
हमने जो माली इमदाद की अपील की है शाम के लोगों के लिए जो मुहाजरीन बन के आ रहे हैं, वो सिर्फ 37% फंडेड है इस वक्त तक। तो वसाइल की बहुत ज्यादा कमी है, और जो लोग शाम के हमसाया ममालिक में लबनान, सीरिया और तुर्की या उर्दन में हैं, वो अब ये देख रहे हैं कि उनकी निगहदाश्त ठीक से नहीं हो रही है। और कुछ लोग तो वो हैं जो तुर्की से होके आ रहे हैं, लेकिन इसमें बाज वो भी हैं जो सीधा दमिश्क से होके आ रहे हैं, और वो काफी देर उन्होंने ये कोशिश की कि वो वहां रह सकें। बहुत से लोगों से मेरी बात हुई है, अब हालात ऐसे नहीं है कि आप वहां पर गुजारा कर सकें। अब जो है ना, लोगों को जान बचाना मुश्किल हो गया, इसलिए लोग इस तरफ का रुख कर रहे हैं।
अच्छा बाबर बलोच साहब, एक सवाल ये पैदा होता है कि अक़वामे मुत्तहिदा का इदारा है, आपका जो इदारा है UNHCR, और दुनिया में हर जगह जहाँ भी पनाह गुज़ीनों का मसला होता है वो इदारा बड़ा एक फाल रोल प्ले करता है, लेकिन बाज़ लोगों को शिकायत ये है कि ये इदारा जो है जिस तरह से उसको अपना रोल प्ले करना चाहिए वो नहीं करता। इस बारे में इस मरतबा क्या सूरत हाल है, कोई क्रिटिसिज्म है आपके खिलाफ?
जी देखें, लोगों को समझना चाहिए कि ये एक इंसानी हमदर्दी का इदारा है जो कि मुहाजरीन की मदद करता है, और अब तक तो हमारा काम जो है ना तरक्की पजीर मुल्कों में था ترقی یافتہ ممالک کے جو ممالک تھے وہ ہماری مدد کرتے تھے کہ ہم جو مہاجرین ہیں ان کی مدد پاکستان، افغانستان، پھر اردن ہو گیا، شام کے جو ہمسایہ ممالک ہیں لبنان وہاں پہ کریں. اب یہ مسئلہ یورپ میں آ گیا تو یورپ کی ذمہ داری بنتی ہے کہ ان لوگوں کی دیکھ بھال کرے. لیکن ہم نے بھی یہاں پہ یہ کہا ہے کہ اگر آپ کو ہماری مدد کی ضرورت ہے تو ہمارا ادارہ اس میں حاضر ہے، لیکن ہم ایک انسانی خدمت کا ادارہ ہے، ہم ملکوں میں خود سے جا کے کام نہیں کر سکتے، ان ملکوں کو یہ کہنا پڑے گا کہ ہمیں آپ کی مدد کی ضرورت ہے.
بہت شکریہ بابر بلو صاحب آپ کا. اور سمن ہمیں جوائن کیا ہے منظر قریشی صاحب نے لندن سے، جو کہ آن لائن نیوز پیپر ویسٹرن افیئرس کے ایڈیٹر ہیں اور یورپ کی امور پر خاص طور پہ ان کی نظر ہے. اس کے علاوہ وہ دہشت گردی کے مسائل پر بھی خاصی معلومات رکھتے ہیں اور گہری نظر رکھتے ہیں. منظر صاحب، بابر بلوچ صاحب ہمارے ساتھ تھے جو کہ یو این ایچ سی آر کے سینٹرل یورپ کے ترجمان ہیں. یہ بتائیے کہ لندن میں ایک مظاہرہ ہوا ہے بہت بڑا، تو کیا لندن کی حکومت کی جو پالیسیز ہیں، انگلینڈ کی جو حکومت کی پالیسیز ہیں ان پناہ گزینوں کے سلسلے میں، اس پر کچھ اعتراضات کیے جا رہے ہیں یا وہاں جو لبرلز ہیں وہ اس سے مطمئن نہیں ہیں؟
یہاں پر دونوں ہی قسم کی فورسز جو ہیں وہ ایکٹیو ہیں، ایک طرف تو رائٹ ونگ ہے اور ایک طرف لبرلز ہیں. دونوں ہی اسٹرانگلی فیل کرتے ہیں اس کے بارے میں، اسپیشلی وہ جو ایک تصویر آئی بچے کی سیریا کے، اس کے بعد یہاں کافی زیادہ ایموشنز جو تھے وہ سٹیر اپ ہو گئے لوگوں کے، ٹو دا پوائنٹ کہ لوگوں نے اپنے لٹرلی، کئیوں کو تو جانتا ہوں جو کہ وہ خود آفر کر رہے ہیں کہ ہمارے گھروں میں ٹھہرا دیں اگر سیرین ریفیوجیز کو، اور گورنمنٹ سپورٹ نہیں کر سکتی تو ہم خود سپورٹ کریں گے. اس حد تک جو ہے یورپ کے اندر ایموشن چینج ہوئے اس ایک تصویر کی وجہ سے. جہاں تک ان کی یہاں کی بات رہی تو ایسا ہی ہے کہ شروع سے برطانیہ کے اندر یہ ایک ڈیوائڈ چلے آ رہی ہے کہ سافٹ ہارٹ ان کا رہتا ہے کہ اگر کسی بھی نیشن کو دیکھتے ہیں مزری میں یا پرابلم میں تو دے ٹرائی ٹو سپورٹ دیم، لیکن گورنمنٹ کی کیونکہ پالیسی تھی کہ انہوں نے ریسٹرکٹ کیا تھا کہ ہم سیرین ریفیوجیز کو نہیں آنے دیں گے زیادہ برطانیہ میں، جو کہ اس اگین اسی تصویر کی وجہ سے سچویشن ایسی ہوئی اور حالات ایسے ہو گئے کہ گورنمنٹ کو کہنا پڑا کہ ہم زیادہ لے کر لے ریفیوجیز کو ایکسیپٹ کریں گے. اور اب سنا کہ اب 20,000 تک جو ریفیوجیز ہیں ان کو وہ ایکسیپٹ کرنے کو لگتا ہے کہ تیار ہیں گورنمنٹ اس وقت. لیکن جو یہاں پر سپورٹ لابی ہے ریفیوجیز کی وہ سمجھتے ہیں کہ یہ بھی ناکافی ہے اس کے لیے اور گورنمنٹ کو اس سے بھی زیادہ ہیلپ کرنی چاہیے ریفیوجیز.
اچھا ایک بنیادی سوال یہ پیدا ہوتا ہے منظر قریشی صاحب کی، جو اس وقت صورت حال ہے خاص طور پر لیبیا میں، شام میں، عراق میں، افغانستان میں، ایون ان مصر، وہ ایسی ہے کہ یہ جو فلو ہے یہ رکتا ہوا نظر نہیں آتا، یہ بڑھتا ہی رہے گا حالات وہاں جب تک ٹھیک نہیں ہوں گے، لوگ نکلتے رہیں گے وہاں سے. تو اس کے لیے کوئی پرمننٹ ارینجمنٹ ہونا چاہیے اور اس کے لیے کیا ہونا چاہیے؟
جی جس طرح یہاں پر جو ایوان جو کہلاتے ہیں یا ہاؤس آف لارڈز میں یا ان جگہوں پہ یہ ڈسکشنز یہ چل رہی ہوتی ہیں آج کل، ایک نیا پوائنٹ آف ویو یہ ہے کہ ہم وہاں پر ہی ایسے سیکیور زون پرووائڈ کریں، کیونکہ دیر از نو ایک کس حد تک آپ رکھ سکتے ہیں ریفیوجیز کو اور کہاں تک آپ ریفیوجیز کو انڈکٹ کر پائیں گے یورپ میں. تو اکوموڈیٹ اور اتنے نہ اس وقت یورپ کی اکانومی اتنی اسٹرانگ جا رہی ہے اور نہ ہی حالات ہیں، اور جس طرح ہم دیکھتے ہیں کہ مزید کہتے ہیں کہ جو اس کی ایکسپیکٹڈ ہے کہ جو پیٹرول کی پرائس ہے $20 تک شاید گر جائے، اس صورت میں کافی دھچکا لگے گا یورپ کی ساری اکانومی کو. تو اس صورت میں وہ
دھچکا کیوں لگے گا؟ پیٹرول کم ہوگا تو اکانومی بہتر ہونی چاہیے.
نہیں جی، یہ ایک ڈبیٹ جو ہم پہلے کر چکے ہیں کہ اکانومی بہتر بھی ہوتی ہے لیکن اس سے حالات خراب بھی ہو جاتے ہیں، کیونکہ بہت سے ریٹس وغیرہ جو ہیں وہ جو ایک بیلنس بنا ہوتا ہے وہ ایک دم سے چینج ہونے سے خراب ہو جاتا ہے، جس کی وجہ سے اکانومی جو ہے وہ سفر کرنا بھی شروع کر دیتی ہے ساتھ ہی. تو جس کی وجہ سے آپ کی کاسٹ آف پروڈکشن اوپر چلی جاتی ہے، کیونکہ اور ملک جو ہیں ان کی کاسٹ آف پروڈکشن جلدی نیچے آ جاتی ہے برطانیہ میں، کیونکہ سروسز اور ان کی کاسٹ زیادہ ایڈ ہوتی ہے. تو یہ ایک سگنیفیکنٹ ایکٹ نہیں ہے بیچ میں فیکٹر جسے کاسٹ آف پروڈکشن لو ہو جائے تو پھر یہاں کی اکانومی کو سفر کرنا پڑتا ہے اس میں. تو اینی وے کمنگ بیک ٹو دی اوریجنل پروگرام پوائنٹ کہ یہ ریفیوجیز کو جو یہاں پر اکوموڈیٹ کرنے کا، وہ یہ کہہ رہے ہیں کہ وہاں پر ہی سیف زون ایسے کریٹ کیے جائیں، ایسے ریجنز کریٹ کیے جائیں جہاں پر کہ ریفیوجیز کو ہم وہاں پر ہی سپورٹ کر سکیں. لیکن یہ بھی اب ایک اس طرح کے ایک اسکول آف تھاٹ ہے جو کہ تھوڑا سا زور پکڑ رہا ہے، لیکن इस आज के सिनेरियो में हम देखते हैं, तो इसके अलावा और कोई चारा नहीं है कि या तो वहां पर ही जो कैंप्स हैं उनको सपोर्ट ज्यादा दी जाए और ऑल्टरनेटली बरतानिया के अंदर उनको रेफ्यूजी जो चंद हैं उनको रख सकते हैं, लेकिन मैक्सिमम कैपेसिटी जो है वो मैं नहीं एक्सपेक्ट करता कि बहुत ज्यादा होगी, 15,000-20,000 और कर लेंगे, इससे ज्यादा बरतानिया शायद एक्सेप्ट ना कर सके रेफ्यूजीज को।
अच्छा, ये जो बात कही जा रही है कि वहाँ उन्हीं के इलाकों में सेफ जोन बनाए जाए, क्या ये प्रैक्टिकली मुमकिन होगा?
प्रैक्टिकली मुमकिन एक सूरत में होगा कि देखें, ये जो बरतानिया और यूरोपियन ममालिक हैं ये कहते हैं कि हम एयर कवर प्रोवाइड करेंगे और फाइनेंसिस प्रोवाइड करेंगे, लेकिन ग्राउंड के ऊपर लड़ने के लिए उनको वहीं की कोई आर्मीज या कोई सोल्जर्स चाहिए होंगे। जो फॉर्मूला है वो ऐसा ही कुछ बन रहा है,
बहुत कॉम्प्लिकेटेड इशू है जी।
उस सूरत में काफी मुश्किल एक ऐसी सिनेरियो कि अनलेस कोई वहां पर मुल्क ऐसा हो या ऐसी आर्मी हो जो कि वॉलंटियर करने को तैयार हो, तभी ऐसा कर पाएंगे ये लोग, अदरवाइज तो मेरा नहीं ख्याल कि अपनी आर्मी को वहां भेजने का कोई प्लान है इनका यहाँ।
अच्छा, अब दूसरा टॉपिक, इस वक्त जो सूरत हाल है तुर्की में, कुर्दों के साथ तुर्क फोर्सेस की लड़ाई हो रही है, एक ब्लास्ट भी हुआ है, पुलिस वाले मारे गए हैं, यानी दहशतगर्दी का हमला हुआ है, और ये सूरतेहाल अब संगीन होती जा रही है, क्या इम्पैक्ट देखते हैं आप इस सूरतेहाल का आइंदा दाइश की सरगर्मियों पर और उसको इससे फायदा उठाने के हवाले से?
अगर हम इसमें देखते हैं, तुर्की एक्चुअली एक ऐसी सिचुएशन में फंस गया कि अगर हम देखते हैं जब इन्होंने अनाउंस किया था कि दाइश के खिलाफ एयर बॉम्बिंग शुरू करने का, जबकि इनके आर्मी के ऊपर इनकी फोर्सेस पे हमला हुआ था, साथ ही इन्होंने कुर्द को कहा था कि इनके साथ हम नहीं चल सकते क्योंकि कुर्द के साथ भी प्रॉब्लम हुआ था, और वहां से एक नया इशू शुरू हो गया कि कुर्दों के साथ भी जो है लड़ाई जोर पकड़ गई। तुर्की के लिए एक बड़ी मुश्किल बन गई थी क्योंकि कुर्द को सपोर्ट काफी ज्यादा किया जा रहा था मिलिटरीली, विद रिजल्ट कि कुर्दों के पास असलहा और लेटेस्ट टेक्नोलॉजी और टेक्निक्स आ गई लड़ने की, जो कि अब वो तुर्की जिस तरह सस्पेक्ट कर रहा था कि उसके खिलाफ इस्तेमाल की जाएंगी, तो वो लग रहा है कि शायद असलियत पकड़ती जा रही है ये थॉट, और कुर्दों ने कुछ जगहों पर ऐसा किया और इस्तेमाल किए वही चीजें जो कि उनको ISI को लड़ने के लिए ISIL को से लड़ने के लिए प्रोवाइड की गई थी। तो इस सूरत में काफी एक कॉम्प्लिकेटेड सिचुएशन बनती जा रही है तुर्की के लिए कि उनको दोनों ही से लड़ना पड़ेगा शायद एक ही वक्त में, और तुर्की के पास रिसोर्सेज की अगर बात है तो इस हद तक कम तो नहीं है, लेकिन अगर हम एक और एंगल से देखते हैं जिस तरह चंद तुर्की के अखबारों में कहा जा रहा है और लिखा जा रहा है कि इसका फायदा किसको पहुंचेगा कि अगर कुर्दों से लड़ाई हो जाती है,
दाइश को,
लेकिन तुर्की के अंदर लोग ये कह रहे हैं जो कि ओपोनेंट हैं प्रेसिडेंट अर्दोगान के, जो सॉरी उनके ओपोनेंट हैं, वो ये कहते हैं कि इसका फायदा इनको होगा क्योंकि एक तो कुर्दों ने 10% जो एक इनका बार था जिसके बाद आपको प्रोपोर्शनल रिप्रेजेंटेशन में एक्स्ट्रा सीट्स मिल जाती हैं, वो हासिल कर पाए, जिसकी वजह से इनकी जो मेजोरिटी थी रिलेटिवली कम होगी, जिसकी वजह से तुर्की के अंदर नए इलेक्शन करवाने पड़े। इस वजह से तुर्की के अंदर जो गवर्नमेंट है इस वक्त सिटिंग गवर्नमेंट है, इनके फायदे में है कि कुर्दों से लड़ाई झगड़ा रहे, तो प्रोबेबली जो एक तो नवंबर के इलेक्शंस हैं वो नहीं हो पाएंगे, वो डिले हो जाएंगे, और अगर होंगे भी तो एक स्ट्रांग मैन होने की वजह से एर्दोगान को काफी ज्यादा सपोर्ट मिल सकेगी वोटों के अंदर,
यानी इससे भी वो सियासी फायदा उठाएंगे।
ये एक मैं कह तो नहीं सकता था, लेकिन ये एक लिखा जाता है वहाँ पर तुर्की के जो सर्च जर्नलिस्ट हैं वो ये कह रहे हैं।
अच्छा, लेकिन जो इस वक्त सूरत हाल है उसमें जो कुर्दों और तुर्कों के दरमियान लड़ाई हो रही है, उससे अब तक कोई ऐसे आसार नजर आते हैं कि दाइश ने या ISI जिसको कहा जाता है कोई फायदा उठाया है इसका?
इस वक्त सच कोई फायदा तो फिलहाल नहीं, क्योंकि बिल्कुल रिसेंटली शुरू हुआ है आप इसमें एक दूसरे के खिलाफ इनकी लड़ाई, तो लेकिन मैं एक्सपेक्ट ये जरूर कर रहा हूँ कि सून वो अभी इसमें इन्वॉल्व होना ही नहीं चाहेंगे, क्योंकि इसका जैसे ही कुर्दों को थोड़ा सी मार उनको लगी, टर्किश आर्मी के साथ लड़ नहीं पाएंगे वो इतना, तो उस सूरत में ISIL के लिए बहुत आसानी या दाइश के लिए बहुत आसानी हो जाएगी कि वो अपने एक जो जगह है वो कंसोलिडेट कर पाएं जहां पर बैठे हुए, और शायद थोड़ा सा वो एक्सपेंड कर पाएं या मजीद अटैक कर सकें जो उनकी कुर्दों की जो सेफ इलाके हैं उनके ऊपर।
इसलिए कि अब तक ये तवक्को की जा रही थी कि कुर्द जो हैं वो दाइश के खिलाफ खासी मज़ाहमत कर रहे हैं, तो अब इसमें कुछ कमी आएगी उनकी तरफ से?
ڈیفینیٹلی کردوں کے پاس بھی ریسورسز انلمیٹڈ تو ہے نہیں کہ وہ دونوں ہی سے ایک وقت میں لڑ پائیں. اگر وہ لڑ رہے ہیں ترکی کے ساتھ تو پھر داعش کے ساتھ نہیں لڑ پائیں گے, اور اگر تو ایسی صورت میں اگر یہ تین اگر ہم فریق لے لیتے ہیں, داعش ہو گئے اور کرد ہو گئے اور ترکی ہو گئے, تو زیادہ ریسورسز ڈیفینیٹلی ترکی کے پاس ہیں کہ وہ دونوں سے ہی لڑ سکتے ہیں.
بہت شکریہ, بہت شکریہ منظر قریشی صاحب. اب ہمارے پروگرام کا وقت ختم ہوتا ہے. ہمارے آج کے پروڈیوسر تھے ارسلان شریف. اب اپنے میزبان خبر عباس جعفری کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکہ مکہ میں